नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटोडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार र थाहा खबर .com पनि संसारभर सुन्न सक्नुहुन्छ। प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ। नयाँ निर्वाचन प्रक्रिया सुरु भएसँगै नेपालको संविधान 2072 जारी भएपछि 2074 सालको निर्वाचनबाट चुनिएका सांसदको कार्यकाल सकिएको हो। यसबीचमा देशले विकास र समृद्धिभन्दा पनि नेताहरूबीचकै आरोप प्रत्यारोप र विचलन भोग्नु पर्यो। संसदको सुरु हुँदा एक ठाउँमा उभिएका नेताहरू अहिले ठिक विपरीत ठाउँमा देखिएका छन् र फरक फरक ध्रुवमा उभिएर नयाँ निर्वाचनको सामना गर्न लागिरहेका छन्। निर्वाचनमा हुने गठबन्धन र तालमेलको संस्कृति के हो? यसले कस्तो अवस्था निम्त्याउँछ? संसद सरकार र प्रदेश सरकारको पहिलो कार्यकाललाई देश र आम जनताले कसरी लिने? आज हामी यिनै विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौँ राजनैतिक विश्लेषक खगेन्द्र प्रसाईसँग। प्रसाईजी, यहाँलाई कार्यक्रम द न्युज प्लसमा हार्दिक स्वागत छ। झन्डै 4.5 वर्षपछि संसद भवनमा प्रवेश गरेका सांसदहरू विदा भएका छन्। संसदको भूमिका कस्तो पाउनुभयो? यहीँबाट सुरु गरौँ न कुराकानी।
होइन, संसदको भूमिका भनेको चाहिँ तपाईँलाई केका केसँग तुलना गर्नुहुन्छ? पहिलो कुरो चाहिँ एउटा संसदले कस्तो काम गर्नुपर्छ भन्ने कुरा चाहिँ संविधानले देखाएको र एक दृष्टिकोणसँग सम्बन्धित हुन्छ, होइन? र पार्टीहरूले आफ्ना घोषणा पत्रमा जे बोलेका छन् त्यसलाई मापदण्ड राखेर, त्यसलाई बेसमा राखेर संसदको पर्फर्मेन्सलाई हेर्नुपर्छ, होइन? तपाईँले संविधानले निर्दिष्ट गरेको समाजवादी उन्मुख सैद्धान्तिक दार्शनिक अवधारणा एउटा छ भने, अनि दलहरूले पनि त्यस्तै त्यतातिर बाटोतिर जाने जनजीविकाका मुद्दा चिजहरू त्यसलाई सुशासनमा लानको लागि आफै एकदमै नियम कानुन नीतिहरू संसदमा बनाइन्छन् भन्ने कसम खाएका थिए, वार्ता गरेका थिए। त्यो हिसाबले हेर्नुहुन्छ भने संविधानले निर्दिष्ट गरेको दिशातर्फ जानुपर्ने हिसाबले मूल्याङ्कन गर्नुभयो भने, त्यो आधारमा मूल्याङ्कन संसदको पर्फर्मेन्स धेरै कमजोर थियो भनेर हामी एक लाइनमा भन्न सक्छौँ। किनभने संसदले कतिवटा समाजवादी उन्मुख अथवा प्रगतिशील रूपान्तरण गर्ने कतिवटा नियम कानुन बनायो, कतिवटा पोलिसी बनायो, कतिवटा बजेट बनायो, बजेट अनुमोदन गरौँ भनेर छ भने सामान्य चाहिँ त्यसलाई तपाईँले शून्यमा राख्न सक्नुहुन्छ।
किन संसदले राम्रो काम गर्न सकेन त?
होइन, संसद अब यस्तो छ, एउटा कन्ट्राडिक्सन छ क्या हाम्रो नेपाली राजनीतिमा। संविधानले हामीलाई समाजवाद उन्मुख भन्छ, पार्टीहरूले आफ्ना राजनैतिक डकुमेन्टमा गोल मटोल गरेर आफूलाई समाजवाद उन्मुख भन्दै पुँजीवादको पक्षधर भनेर पटक पटक उनका ती ठाउँहरू हेर्नुहुन्छ भने समाजवाद उन्मुख त उन्मुख हौ, तर हामी पुँजीवादी हौँ जस्तो आशयका भाषा लिएका हुन्छन्। छनहरू पनि तपाईँ कुनै राजनैतिक पार्टीको दस्तावेज पल्टाउनुहोस्, घोषणा पत्र पठाउनुहोस्, हुनुपर्ने समाजवाद उन्मुख भने एक दुई ठाउँमा लिप सर्भिस गरिन्छ र अधिकांश ठाउँमा उनीहरूले बताउने नीति नियम पोलिसीको कुरा चाहिँ पुँजीवादमा मुख हुन्छ। हो, यो परिस्थितिमा अधिकांश मूल राजनीतिक पार्टीहरू, सबैजसो मूल राजनीतिक पार्टीहरूले बोकेको सिद्धान्त पुँजीवाद थियो अभ्यासको हिसाबले। उनीहरूले संसदमा गएर के गरे, सरकारमा गएर के गरे, आफ्ना निजी जीवनमा के गर्दैछन्, उनीहरूको पार्टीमा पुँजीपति पक्षधरता हावी छ कि मजदुर श्रमिक आम जनता पक्षधरता हावी छ भनेर तपाईँले हेर्नुभयो भने पार्टीहरू आम रूपले पुँजीवादी बनिरहेका छन्। अनि एकातिर तपाईँ देशको सपना, संविधानको सपना, आम मान्छेको सपना समाजवाद उन्मुख हुनेछ, अनि पार्टीहरू चाहिँ व्यवहार र सिद्धान्त दुवैको हिसाबले पुँजीवाद उन्मुख भइसकेपछि अब संसदले कसरी काम गर्छ? त्यसले त जे गर्छ त्यो पुँजीवाद उन्मुख हुने दिशामा गर्छ, किनभने त्यहाँ बहुमत कस्तो छ? पुँजीवाद उन्मुख हुनेहरूको छ। तपाईँ यसो हेर्नु होला, संसदमा सबै वामपन्थी पार्टी छन्, संविधानले नै सबै पार्टी र समाजवादी हुनुपर्ने पार्टी आफ्नो सिर्जना गरेको छ, होइन? तर साँच्चै तपाईँ भन्नुहोस् न, साँच्चै संसदमा पुगेका पार्टीहरू, कम्युनिस्ट नामकै पार्टीहरू पनि सिद्धान्त, चरित्र, व्यवहार, नीति, नीतिको कार्यान्वयनको हिसाबले तिनीहरूमा वामपन्थ कति प्रतिशत थियो? वामपन्थ त सुन्न थियो, त्यसको उल्टो ठिक के थियो भने पुँजीवाद पन्थ बलियो थियो, अनि त्यो पुँजीवाद पन्थ बलियो भएको हुनाले उनीहरूले जे गरे त्यो पुँजीवादतर्फ जाने दिशामा ठिकठाक गरे। सरकारमा बस्दा, संसदमा बस्दा, प्रदेशको सरकार, तलको सरकार, माथिको सरकार, स्थानीय सरकार पुँजीवादको दिशातर्फ जाने हिसाबले ठिकै गरे, र सकारात्मकतर्फ जाने कुराले हिसाबले नकारात्मक गरे भन्ने निष्कर्ष निकालिएको
जस्तो अब दलहरू बिचको सिद्धान्त दलहरूको सिद्धान्त र विचार भन्दा पनि अहिले गठबन्धन जसरी बनेको छ एउटा ध्रुवका पार्टीहरू अर्को ध्रुवको पार्टीसँग हातेमालो गरिरहेका छन् गठबन्धन बनिरहेको छ यो गठबन्धनको सैद्धान्तिक स्वरूप अथवा यो गठबन्धनको संस्कृति के हो खास होइन
गठबन्धनको संस्कृति अनौठो होइन तपाईँलाई म एउटा दुई चारवटा विश्वका केही उदाहरणहरू बताउँ संसारका सबै देशहरूमा लोकतन्त्रको अभ्यास भएका पुराना नयाँ देशहरूमा गठबन्धन चुनाव अगाडि चुनाव पछाडि गठबन्धन एकदमै नौलो होइन उदाहरणको लागि तपाईँले भारतमा हेर्नुहुन्छ भने गठबन्धन कटक पटक भएका छन् चुनाव अगाडि चुनाव पछाडि गठबन्धन छन् जस्तो एनडिएको गठबन्धन थियो भने प्रोग्रेसिभ एलायन्सको गठबन्धन थियो भने अथवा शान्तिपूर्ण सौहार्दपूर्ण प्रतिस्पर्धा गर्ने गरी गठबन्धन थियो तपाईँले फ्रान्सकै राष्ट्रपतिको निर्वाचनमा हेर्नुहुन्छ भने पहिला मानिसहरू आफ्नो आफ्नो पार्टीका केन्द्रित लिएर खडा भए तर दोस्रो चरणमा गइसकेपछि फेरि गठबन्धन गरिहाले सामान्यतया उदारवादीहरूले पाँचीहरूले गठबन्धन गरेर फ्रान्सको राष्ट्रपति छ त्यसो गरेपछि उनीहरूले फाँसीवादी भनिएको कट्टर फाँसीवादी प्रवृत्तिको राष्ट्रपतिको उम्मेदवारलाई हराए यो गठबन्धनको कुरा चाहिँ एकदमै नौलो नै हो नि अमेरिकामै जानुहुन्छ भने डेमोक्रेटिक पार्टीले बर्नी स्यान्डरको टिमसँग गठबन्धन गर्यो चुनाव अगाडि गर्यो होइन प्राइमेरी लड्दा मात्रै गठबन्धन भयो अनि तपाईँ गठबन्धन हुने या नहुने कुरालाई यत्रो ठुलो आपत्ति मान्ने कुरा होइन तर गठबन्धन चाहिँ कुनै बेला खास मुद्दाहरूमा खास नीतिहरूमा गठबन्धन गरेर सरकारमा जाने कुरा चुनाव गर्ने कुरा महत्त्वपूर्ण कुरा हो तपाईँले अहिले भन्न खोजेको सिद्धान्त नै नमिल्ने पार्टीहरू कसरी गठबन्धनमा गर्छन् भन्ने त यो त दुवै पक्ष छन् एमाले केन्द्रित हुँदै गरेको गठबन्धनमा पनि अनौठा अनौठा पार्टीहरू आउँदैछ यतापट्टि त पुँजीवादी भनिएका समाजवादी भनिएका अनेक खाले कम्युनिस्ट काङ्ग्रेस त्यो गठबन्धन छ तर यो अहिलेको जुन जिल्ला गठबन्धन भनेको छ यो सरकारी गठबन्धन चाहिँ केपी शर्मा ओलीले पटक पटक संविधानलाई लत्याएपछि संसद विघटन गरेपछि संसदलाई बचाउनका लागि बनेको गठबन्धन हो अब यो कति लामो जानुपर्छ त्यसको एउटा डिबेट होला तर अहिले पनि गठबन्धनलाई लाग्न सक्छ कि नेकपा एमाले सरकारमा फर्क्यो केपी ओली प्रधानमन्त्री भयो भने उसले फेरि पनि नेपालका नियम कानुन संविधान मान्दैनन् स्वेच्छाकारी ढङ्गले अगाडि बढ्छन् भनेर यदि उनीहरूको विश्लेषण हो भने त्यो विश्लेषण छ पनि है स्थानीय चुनावसम्मको दस्तावेजमा छ तर अहिले त नयाँ नयाँ दस्तावेज बनाएको छैन होइन पार्टीको स्थानीय निर्वाचनको दस्तावेज हेर्नुहुन्छ भने त्यो छ यदि त्यो हो भने गठबन्धन गर्ने कुरा ठिकठाक छ सैद्धान्तिक छ किनभने उनीहरूको पहिलो प्रायोरिटी संविधानमा भएका व्यवस्थाहरूलाई रक्षा गर्नुपर्छ भन्ने हो भने यो गठबन्धन प्राकृतिकै मानिन्छ
भनेको
त्यो होइन अर्को कुरा हो भने फेरि गठबन्धन अप्राकृतिक हुने सम्भावना रहन्छ
तत्कालीन केपी ओली नेतृत्वको सरकारको तुलनामा अहिलेको सरकारले प्रभावकारी राम्रै काम गरेको छ भन्नु पर्यो त्यसो भए
होइन त्यसो त कसरी निकाल्छ मैले तपाईँलाई एउटा सन्दर्भमा भने के सन्दर्भमा भने केपी ओलीले गरेको संविधान विरोधी सबैभन्दा ठुलो अपराध भनेको कानुन हिसाबले के अरे राजनीतिक हिसाबले पटक पटक संविधानमा भएको व्यवस्था नहुँदा नहुँदै राष्ट्रपतिको पावर प्रयोग गरेर दुई पटक संविधानको विघटन र प्रधानमन्त्रीको कुर्सी नछोड्ने कुरा संसदमा आफू अल्पमतमा परेपछि प्रधानमन्त्रीको कुर्सी नछोड्ने कुरा नै के हो भन्दाखेरि सबैभन्दा ठुलो कुरा के हो भने तपाईँ संसदमा अल्पमतमा परेपछि तपाईँले हाँक्ने हाँकी प्रधानमन्त्रीको कुर्सी छोड्नुपर्छ है त्यहाँ देख्नु भएन भर्खरै बेलायतमा के भयो अस्ति छ वर्षमा चारचोटि चाहिँ कन्जर्भेटिभ टोलीको पार्टीले प्रधानमन्त्रीको कुर्सी छोडेको छ आफ्नै पार्टीभित्र आफू अल्पमतमा परेपछि कुर्सी छोड्नुभएको थियो अनि संसद विघटन गरेर भएको छैन उनीहरू त्यहाँ जाने प्रावधानै थिएन दुईटिआई पनि थियो होइन भनेपछि मुख्य कुरा के थियो भने संसदलाई आफू अल्पमतमा परेको प्रधानमन्त्रीले चाहिँ संसद संविधानमै व्यवस्था नभएको कुरा विघटन गर्छ संविधान व्यवस्था गरेर अगाडि जानु पर्थ्यो कि आफूले बाटो खुलाउनु पर्थ्यो भन्दा उनीले म बाटो खुलाउँछु भने तर उनले राष्ट्रपतिसँगको आफ्नो निकटतम सम्बन्धका कारणले के गरे भने त्यो कुरा मानेन त्यहाँ त्यो कुराबाट बचाउने कुरा महत्त्वपूर्ण थियो मलाई सुन्नुहुन्छ राजनीतिक हिसाबले भने म त्योबाट बचाउने कुराको पक्षमा छु सायद तपाईँ पनि हुनुहुन्छ आम नागरिक धेरै मान्छेहरू थियो होइन तर यो अब तपाईँले त्यो सरकारको कार्य सम्पादन पनि पुँजीवादी दिशामै छ हिजो जुन सरकार थियो ओलीको सरकार वर्गपक्षधरताको हिसाबले पोलिसीको हिसाबले तात्विक भिन्नता यी दुईवटा सरकारको बिचमा छैन
त्यसो भए त अब आगामी सरकार पनि अब प्रचण्डको भनाइ
हाम्रो देशले आगामी सरकार पनि पुँजीवादी सरकार नै प्राप्त गर्छ
गठबन्धन लामो समय जान्छ भनिरहेका छन्
नेकपा एमाले अन्तर्गतको गठबन्धन पनि गठबन्धनै हो नि त्यो गठबन्धन सत्तामा आयो भने पनि यताको यो अहिले भएको सरकारको गठबन्धन सत्तामा आयो भने पनि हाम्रो देशको सरकारले हिँड्ने बाटो पुँजीवादकै बाटो हो अहिलेसम्मको कुरा गर्दा। त्यसै तपाईँले मूल्याङ्कन गर्दा कुन सरकार पुँजीवाद उन्मुख थियो कुन सरकार समाजवाद उन्मुख थियो भनेर मूल्याङ्कन गर्नुभयो भने दुवै सरकारहरू निसन्देह पुँजीवाद उन्मुख थिए। तर संविधान नै नभएको व्यवस्था लागू गरेर पटक पटक संविधान विघटन गर्ने कुरा चाहिँ संविधानको लोकतन्त्रको आयुको त्यसको जीवनको हिसाबले त्यो एकदमै खतरनाक थियो। त्यो भन्नका लागि एमाले भित्रै पनि ठुलो पनि
अब आगामी निर्वाचनबाट अहिले जुन व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने कुराहरू छ, आगामी निर्वाचनबाट फेरि यिनै दल यिनै नेताहरू आउने सम्भावना देखिन्छ। यसमा आम जनताले मतदाताले पनि विवेक पुर्याउने विवेक मतदाताहरूले पुर्याउनु पर्छ भनिन्छ, तर नेतृत्व आउने अहिलेको गठबन्धन त यही नै जारी रहने निरन्तरता रहने कतिपयले भनिरहेका छन्। तपाईँ के सम्भावना देख्नुहुन्छ हाम्रो समाज बदलिने?
तपाईँले चाहिँ होइन ठिक छ, तपाईँले एउटा मूल्याङ्कन गर्न सक्नुहुन्छ अहिलेका पार्टी अहिलेका नेता मलाई मन पर्दैन मलाई काम लाग्दैन जस्तो लाग्छ यी पुँजीवादी हुन् भने भोट हाल्दिनँ या भोट नदिनु चिन्ता पर्छ। तर त्यो मन पराउने मान्छेहरूको पनि त जमात होला नि त, फेरि पनि यिनै नेता ठिक छन् भन्ने मान्छेहरूको समूह पनि त ठुलै छ नि त। त्यस कारणले मान्छेले आफ्नो आफ्नो छनौट गर्नेछन् होइन। मैले नागरिकका हिसाबले तिमीहरू जनताले विवेक पुर्याऊ भनेको न कि विवेकको मालिक हुँ, तिमीसँग विवेक छैन मेरो कुरा सुनेर विवेक पल्याऊ भन्ने गर्ने मैले। म एउटा नागरिक हुँ, म एउटा भोटर हुँ, चुनाव आउँदा उनीहरू एउटा नागरिक हुँ, उनीहरू एउटा भोटर, उनले आफ्नो विवेक आफै पुर्याइरहेछ। मैले चाहिँ त्यो लेक्चर खाँच्ने पण्डित चाहिँ खाँच्नको लागि विवेक जनताले यसरी पुर्याउनु पर्छ भन्ने कुरा उचित हुन्छ र एकछिनलाई तपाईँ लोकतान्त्रिक नागरिक भएर सोच्नुहुन्छ भनेको मैले गर्दै गरेको चाहिँ विवेकहीन कुरा तेरा कुरा चाहिँ विवेकी विवेकीसँग जान्ने भएको भनेर कुनै नागरिकले मलाई प्रति प्रश्न गर्यो भने मसँग के हुन्छ? म त सिधा हुन्छु, मैले छान्ने म छान्छु, तपाईँले छान्ने तपाईँ छान्नुहोस्। अनि विवेकमा आउनुभयो भने म यो कारणले यस कारणले यी मान्छेहरू यो नीति छान्छु, तपाईँ आफ्नो कारणले नीति छान्नुहोस्। यसैलाई डेमोक्रेटिक डिस्कोर्स भन्छ। तपाईँले सुरुमै तपाईँले विवेक पुर्याउनु होला, फलानु मान्छेलाई भोट हाल्नु होला, तपाईँ विवेकहीन हुनुभयो भने त त्यो त तपाईँले कन्फ्युसन निस्क्याउनु हो नि त। त्यो लोकतान्त्रिक आचरण भएन क्या। त्यस कारणले यस्तो चिजलाई अलिक फरक ढङ्गले ट्रेन गर्नु है भन्दा जसलाई जे जे मनपर्छ उहाँले भोट हाल्छन्। तर एउटा स्पेसन के हुनुपर्छ लोकतन्त्रमा भने मिडिया मार्फत अथवा अरूहरू मञ्चमा भने नागरिकहरूले आफ्ना नियम आफ्ना क्यान्डिडेट आफ्ना के अरे नीतिहरूका पक्षमा विपक्षमा मजाले शान्तिपूर्ण ढङ्गले सम्वाद गर्ने वातावरण भयो भने तपाईँले भने जस्तै हो कतिपय अवस्थामा नागरिकताका गोचर परिवर्तन हुने सम्भावना हुन्छ। मैले मेरो कुरा बोल्दै गएपछि नागरिकहरू मेरो कुरालाई समाधान भएर मैले भनेको ढङ्गमा भोट हाल्न सक्छन् अथवा अर्को मान्छेले बोलेको कुरा सुनेर म उसले भनेको ढङ्गमा म भोट हाल्न सक्छु। तर हामी लोकतन्त्रमा यो अनुमान ठुलो असम्सनबाट चाहिँ जानु हुँदैन। तिमीले छानेको मान्छे थियो विवेकहीन प्रक्रिया भयो होइन, मैले छानेको चाहिँ एकदम विवेकशील चिन्ह चेतन चाहिँ हुँ म भन्ने दाबी गर्नु भने तपाईँको दृष्टिकोण एटिच्युड लोकतान्त्रिक भयो कि भयो, त्यो त दम्भकारी भयो नि। त्यसैले तपाईँको प्रश्नमा अब म फेरि आउँछु जस्तो ठिक छ। अब बाबा मान्छेले त जो मनपर्छ त्यो हुँदैन, अनि लोकतन्त्रले निर्णय गरिसक्यो त्यसलाई तपाईँले हामीले त्यो वैधानिक सत्ता वैधानिक शासन हो भनेर मान्नुपर्छ। तर त्यो चल्नु पर्छ चाहिँ नियम अन्तर्गत। अहिलेको नेपालका राजनीतिक दलहरू नेपालको सरकार प्रदेश देश या तलको सरकार माथि सरकार समाजवादको बाटोमा जान्छन् भन्ने अपेक्षै गर्दैन होइन, तिनीहरू कोही पनि जाँदैन। आधारभूत रूपले एकाधमा मान्छेले समाजवादको सुधार गर्दा त्यो हुनेवाला हुँदैछ पनि होला एकाधमा, तर त्यो लिमिटिङ पोलिटिक्स हुँदैन। त्यो अहिले चाहिँ पार्टीहरू दलहरू जाने बाटो पुँजीवादी बाटो नै हो। तर अन्तर के हो भने हिजो नेकपा एमालेको एउटा ओली समूहले गरेको नेतृत्वको चाहिँ अपाठ्य चुक्नु थियो भने उसले पटक एकपटक होइन क्या पटक पटक उसले आफै अनुकूल नहुँदा संसद विघटन गर्छ भने त्यो चाहिँ संवैधानिक होइन भनेर अदालतले दुवै पटक अदालतले भन्दा पनि अदालतलाई गाली गरेर नेकपा एमाले आफ्नो दस्तावेजीकरण गरेको उसले कानुनको शासन मानिरहेको जस्तो थिएन। अहिले पनि उसले अदालतलाई अहिले पनि लाञ्छना लगाएको छ, अदालतलाई गरेको छ, परमादेशी सरकार भनेको छ, सारा कुरा गरेको छ। उसको आफ्नै पार्टी नेकपा एमाले भन्ने पार्टी स्वयं नै पनि अदालतको फैसलाबाट मात्रै बनेको हो नि, हामीलाई थाहा पनि हो कि त्यो नेकपा एमाले भइसकेको पार्टी जुन नेकपा एमाले बनेको त अदालतले फैसलाबाट हो त त्यो चाहिँ मान्य हुने भयो नेकपा एमालेलाई, किनभने त्यो आफ्नो अनुकूल भयो। तर संविधानको विघटन गरेको कुरालाई अदालतले पुनर्स्थापित गर्ने कुरा मान्य भएन भने
अब यो हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट केही स्वतन्त्र अपवादको रूपमा मानिएला या देशभरिको एउटा आँकडा हेर्दाखेरि तल्लो तहसम्म सदस्यसम्म हेर्दा पनि केही स्वतन्त्र राजनीतिक दलबाट वितृष्णा आम जनतामा त्यस्तो देखिन्छ, विचलन देखिन्छ। अब यो आगामी निर्वाचनबाट केही त्यसका बासिटाहरू आगामी निर्वाचनबाट पनि अहिलेका नेताहरूलाई पराजित गर्ने आम जनताले त्यस्तो केही देख्नुहुन्छ सम्भावना?
होइन, अब यो त कसरी भन्न मैले सक्दिनँ, होइन म तपाईँलाई अनुमान त भन्न सक्दिनँ। मैले त्यस्तो कुनै अध्ययन अनुसन्धान सर्वे स्याम्पलिङ नै गरेको छैन। मान्छेहरूले पार्टीहरूलाई कति मन पराउँछन् कि पराउँदैनन् भन्ने कुरामा मैले सर्वे स्याम्पलिङ नै गरेको छैन। जहाँसम्म तपाईँ स्वतन्त्रहरूको कुरा छ, यो स्वतन्त्र जो उम्मेदवारले चुनाव जित्ने कुरा एक दुईजनाले बढी जितेको होला, तर पहिला पनि हुने गर्थ्यो, पञ्चायतकालमा पनि हुने गर्थ्यो। तपाईँले अहिले भारतको चुनावमा हेर्नुहुन्छ भने पनि इन्डिपेन्डेन्टहरू आइरहेका छन् धेरै थोरै सङ्ख्यामा। नेपालमा पनि त्यो इन्डिपेन्डेन्ट क्यान्डिडेट भन्नेहरू आइरहेकै छन्। फेरि यो पनि छ कि स्वतन्त्रले जित्दा जित्दै पार्टीका पार्टीलाई चुनावमा जिताउने पनि मान्छेहरूको समर्थकहरूको सङ्ख्या पनि ठुलै छ। त्यसैले अहिले स्वतन्त्रको बाढी आइहाल्छ कि हाल्दैन भन्ने कुरा चाहिँ मैले कुनै मसँग स्याम्पलिङ नगर्नु हुनाले त्यसरी भन्न सक्दिनँ। तर तपाईँ भन्नुहुन्छ स्वतन्त्रहरू आयो भने स्वतन्त्रले गर्ने दिशा के हो? मेरो लागि स्वतन्त्र हो कि पार्टीको मतै भन्ने कुरा भन्दा पनि त्यसले नगरपालिका या महानगरपालिका या गाउँपालिका जहाँसुकै हुन्छ त्यसले ल्याउने नीति समाजवाद उन्मुख हुन्छ कि पुँजीवाद उन्मुख हुन्छ भन्ने डिबेट गरौँ, होइन त? कहिलेकाहीँ डिबेट हुन्छ नि युवा नेता तपाईँले राजनीतिमा उनीहरूलाई प्राथमिकता दिनुभएको सिद्धान्त विचारलाई तपाईँले प्राथमिकता दिनुभएको
राजनीतिमा
डिबेट हुन्छ कि हाम्रो साथीहरू युवा नेता ल्याए छ केही फरक पर्दैन युवा नेता ल्याए। यी युवा नेताहरूको पनि कार्यशैली चाहिँ अहिलेका बुढा नेताहरूको भन्दा भिन्नै छैन, किनभने उनीहरूको सैद्धान्तिक दार्शनिक धरती नै एउटै छ
कि
आफू अनुकूल हुँदा र आफूलाई प्रतिकूल हुँदा ठ्याक्कै डबल स्ट्यान्डर्डबाट काम गर्छन्। त्यो पटक पटक देखिएको थुप्रै व्यक्तिहरूको सन्दर्भमा देखिएको छ। त्यसरी उमेर भन्ने कुरा स्वतन्त्र कि पार्टीको भन्ने कुराले हाम्रो पोलिटिक्सको जता जाँदै गरेको दिशा छ त्यसलाई बदल्दैन। पोलिटिक्सको दिशालाई बदल्ने भनेको कुरा चाहे त्यो स्वतन्त्र भएर आओस् होइन, ल कुनै स्वतन्त्रले म साँच्चै समाजवाद उन्मुख नगरपालिका महानगरपालिका बनाउँछु यो बनाउने मेरा यो हुन् भन्नु भने मैले त्यसलाई खुलेर समर्थन गर्छु एउटा नागरिक भएछ। तर त्यसरी चाहिँ कोही आएको छैन
अहिले समाजवाद
हजुर होइन। त्यस कारणले हाम्रो विवेक चाहिँ स्वतन्त्र भर्सेस पोलिटिकल पार्टीको या युवा भर्सेस कुराको हुँदै हुन्न भन्ने लाग्छ। हाम्रो विवेक चाहिँ सैद्धान्तिक पक्षधर्ता कतापट्टि गएको भने तपाईँको पक्षधर्ता समाजवाद तर्फको हो कि पुँजीवाद तर्फको भन्ने डिबेट सुरु गर्नुभयो है। अनि पार्टीभित्र त्यसले ल्याउने परिवर्तन चाहिँ साँच्चैको परिवर्तन हुन्छ क्या, नभए एउटा आउँछ कुनै के गयो कुनै के आयो भन्ने थियो नि हाम्रो उयो छन् कालो आयो गोरो गयो के भन्छ नि होइन, त्यस्तो मात्रै हुन्छ कि तपाईँको 70 वर्षको आयो गयो 25 आयो तर काम उसले के गर्यो उसै गरी पुँजीवाद उन्मुख नै छ।
यो समाजवाद उन्मुख संविधान जारी भएपछि अहिले सरकारको जुन 5 वर्ष जुन सरकार चलेको छ यसबाट मुलुकको विकास र समृद्धिको गति कस्तो देखिरहनु भएको छ, कुन गतिमा अघि बढिरहेको देख्नुहुन्छ?
पुँजीवादी ग्रोथको हिसाबले पुँजीवादमा एउटा इन्डिकेटर लाग्छ ग्रोथ होइन, पुँजीवादी ग्रोथको हिसाबले ठिकठाकै चलेको छ। त्यो पनि उद्यमशील पुँजीको ग्रोथ भन्दा हामी कहाँ भएको अहिले फाइनेन्स क्यापिटलबाट देखिएको ग्रोथ चाहिँ बढी होला, त्यो सरकारकै रिपोर्टमा पनि देखिन्छ होइन। उद्यमशीलतामा अलिक कम र चाहिँ बढी फाइनेन्स ग्रोथ बढी भएको देखिन्छ। त्यो हिसाबले यो 5 वर्षका सरकारहरू आधारभूत हिसाबले पुँजीवादको बाटो हिँडेका हुन् होइन। अघि पनि मैले तपाईँलाई भने त्यो हिजो एकजना ओलीजीको सरकार होस् या देवजीको सरकार दुवैको बाटो एउटै हो, पुँजीवादी बाटो हो होइन। समाजवादको हिसाबले त्यो सरकार उल्टो दिशामा हिँडेको छ। कसरी उल्टो दिशामा म तपाईँलाई दुई तिनवटा कुरा भन्छु। मानमात्रै पुँजीवादी देशमा पनि स्वास्थ्य शिक्षा जस्ता केही महत्त्वपूर्ण चिजहरू राज्यको या एकदमै गहिरो नियन्त्रणमा हुन्छन् या राज्यकै स्वामित्वमा हुन्छन्। राज्य भनेको तल्लो राज्यदेखि माथिल्लो तहको राज्यको कुरा गर्छु, समुदायलाई दिएको पनि राज्य नै भनौँ न अहिले होइन, सामाजिक सार्वजनिक त्यो हिसाबले हेर्नुहुन्छ भने नेपाल कहाँ छ? मैले तपाईँले मलाई बताइदिनुहोस् त्यसलाई सूचना के भन्दा पुँजीवादीहरूले नै लागू गरेका समाजवाद उन्मुख कार्यक्रमहरू पनि जो कम्युनिस्टको सरकारले हिजो लागू गरेन अहिले काङ्ग्रेसको नेतृत्वको सरकारले पनि गरेको छ आधारभूत रूपले। सिङ्गापुरमै जुनै चिज सिङ्गापुर त पुँजीवादी देश हो नि, समाजवाद अन्तर्गत छन् अथवा राज्य अन्तर्गत छन्, राज्यको कडा निगरानीमा छन् या जापानमा छन् या ताइवानमा छन् सबै पुँजीवादी या साउथ कोरियामा छन् या अमेरिका या बेलायत कुनै के अरे युरोपका कुनै देशमा छन् ती चिजहरू पनि हाम्रो देशमा राज्यको या सामाजिक समितिमा छैन भने त्यो पुँजीवादीहरूले लागू गरेका समाजवाद उन्मुख कार्यक्रमहरू पनि हाम्रो देशको पार्टीहरूको सरकारले लागू गरेका छैन।
हस्, महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक खगेन्द्र परसाई। उहाँसँग आज हामीले प्रतिनिधि सभा र प्रदेश सरकारको पाँच वर्षे कार्यकाल प्रतिनिधि सभा र प्रदेश सभाको पाँच वर्षे कार्यकाल, सरकार हिँडिरहेको बाटो र आगामी निर्वाचन केन्द्रित विषयमा केन्द्रित भएर कुराकानी गर्यौँ। यसै कुराकानीका साथसाथै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने प्राविधिक मित्र भीम विश्वकर्मालाई धन्यवाद दिँदै प्रस्तुता म जगत भण्डारी बिदा हुन्छु। नमस्कार।